أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته الحمد لله بنعمته تتم الصالحات لا حول ولا قوة إلا بالله شروع کریں گے نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب یسر ولا تعسر وتمم بالخیر دورہ قرآن 2023 ڈی کیو 2023 آج ہم اس میں سے پارہ نمبر 5 کریں گے والمحصنات آج تو ساری باتیں ہی خواتین کی لگتی ہیں یعنی آج کا پارہ فیمینن پارہ ہے قرآن پاک میں سورت رجال کے نام پہ کوئی سورت نہیں ہے یعنی مردوں کے نام پہ کوئی سورت نہیں ہے اللہ سبحانہ وتعالیٰ نے قرآن میں عورت کو اتنی عزت اتنا مقام دیا کہ ایک نان مسلم کا بیان ہے کہ اگر مجھے یہ یقین نہ ہوتا کہ قرآن محمد نے لکھا ہے صلی اللہ علیہ وسلم اور نعوذ باللہ یعنی اس کا بیلیف بھی غلط ہے کیونکہ بہت سارے لوگ اس قرآن کو محمدنس لا کہتے ہیں حالانکہ ہمارا ایمان ہے کہ یہ قرآن اللہ کا کلام ہے تو کہتا ہے کہ اگر مجھے اس کا یقین نہ ہوتا نا کہ یہ محمد نے لکھا یعنی ہی واز اے میل پرسن تو میں یہ کہتا کہ اس قرآن کو کسی عورت نے لکھا ہے اتنے ہیومن رائٹ کے ساتھ ساتھ ویمن رائٹ ہے اس قرآن میں اور حقیقت یہ ہے کہ عورت کسی بھی معاشرے کا ایک بہت خوبصورت کمپوننٹ ہے عورت نہ ہوتی تو دنیا نہ ہوتی ہے تصور زن سے تصویر کائنات میں رونق کسی نے اگر یہ بات کہی تو یہ بالکل ٹھیک کہی تھی ہم چوتھے پارے کے بالکل اینڈ والے پورشن میں سورت نساء شروع کر چکے اور اس سورت کا نام ہی چونکہ خواتین والا تو آئیے ذرا دیکھتے ہیں کہ آج کے اس پارے میں اب ہمارے لیے کیا ہے پارہ شروع ہی والمحصنات کے لفظ سے ہوتا ہے تو محصنات میں خواتین آتی ہیں آج ہم عظمت صحابہ کے ٹاپک میں سے پہلی خاتون کو لیں گے یعنی آج ہمارے اس بارے میں خواتین سے متعلق احکامات ہیں تو ظاہر ہے کہ ہمارے لیے رول ماڈلز بھی خواتین کے ہونے چاہیے تو آج کے اس بارے میں جس شخصیت پہ ہم بات کریں گے وہ حضرت فاطمہ الزہرا رضی اللہ عنہا ہے اور پہلا ہی لفظ والمحصنات محصنہ کے جو چار معنی آتے ہیں نا ڈکشنری میں اس میں سے ایک خاندانی عورت نکاح والی عورت یعنی میرڈ وومن کہہ لیجئے ہر وہ عورت جو کسی مرد کے نکاح میں موجود ہے وہ اور اس لفظ کا تعلق پیچھے والی آیت کے ساتھ ہے آیت 23 میں ہم نے محرمات کی ایک لسٹ پڑھی تھی کہ ان عورتوں کے ساتھ نکاح نہیں ہو سکتا اب اس میں ایک لفظ کا ایڈ آن کر دیا جا رہا ہے والمحصنات من النساء الا ما ملکت ایمانکم ٹھیک ہے تو لفظ محصنہ کے ساتھ دیکھیں تو حضرت فاطمۃ الزہرا رضی اللہ عنہا جو حقیقت میں نبی صلی اللہ علیہ وسلم کی جگر گوشہ تھی لیکن یہاں میں شروع سے یہ بات کر دوں کہ حضرت فاطمۃ الزہرا رضی اللہ تعالیٰ عنہا کی عزت صرف اس لیے نہیں ہے کہ وہ نبی کی بیٹی تھی اور ایک صحابی کی بیوی تھی اور اللہ نے ان کے آنگن میں جو پھول کھلائے تھے اور خاص طور پہ حضرت حسن اور حسین رضی اللہ عنہا ان کے ساتھ نہیں ہے کیونکہ اسلام میں یہ بات سچ ہے کہ نبیوں کی اولاد بھی اگر بگڑنے لگے تو بگڑ جاتی ہے آپ نے نام سنا ہوگا پسرے یوسف کا پسرے نوح کا نسب کام تو آتا ہے لیکن صرف نسب کام نہیں آتا تو حضرت فاطمہ الزہرا جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے دل کا ٹکڑا تھی کہ آپ نے فرمایا تھا کہ جس نے فاطمہ کو تکلیف دی اس نے مجھے تکلیف دی جس نے فاطمہ کو خوش کیا اس نے مجھے خوش کیا نبی صلی اللہ علیہ وسلم کی زندگی کی آخری گھڑیاں ہیں اور فاطمہ تو رضی اللہ عنہا جب آپ کے قریب لائی گئیں تو کان میں آپ نے کچھ کہا تو وہ رونے لگی اور جب دوبارہ کچھ کہا تو وہ مسکرا دی وقت گزر گیا کچھ عرصے کے بعد جب بات پرانی ہو گئی تو حضرت عائشہ صدیقہ کہتی ہیں کہ میں نے فاطمہ سے پوچھا اس دن کیا ہوا تھا یہاں سے پتہ چلتا ہے کہ آپس میں ان کے تعلقات کتنے اچھے ہوتے تھے اور ہماری ہی طرح یہ اگلی پچھلی باتوں کو یاد بھی کیا کرتے تھے تو اس وقت حضرت فاطمہ نے کہا یعنی آپ نے مجھے اس وقت کیا کہا کہ میں رخصت ہونے والا ہوں یعنی آپ نے دنیا سے اپنی رخصتی کی بات کی تھی تو میں یہ سن کر رو پڑی اور دوسری بار انہوں نے مجھے کہا تھا کہ سب سے پہلے تم مجھے ملو گی اور اس بات سے میں خوش ہو گئی کیا پتہ چلا حضرت فاطمہ جو نبی صلی اللہ علیہ وسلم کی سب سے چھوٹی بیٹی تھی. اولاد ساری کی پیاری ہوتی ہے لیکن چھوٹی اولاد عام طور پہ ماں باپ کو پیاری ہوتی ہے. تو حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ جو تھیں وہ نبی صلی اللہ علیہ وسلم کی اولادوں میں سے چھوٹی اولاد تھیں, اور نبی صلی اللہ علیہ وسلم کی زندگی میں آپ کے سب بچے فوت ہو گئے تھے سوائے فاطمہ کے, اور 6 ماہ کے بعد پھر یہ بھی اللہ کو پیاری ہو گئی. تو اللہ کے نبی کی وہ بات سچ ہو گئی کہ فاطمہ مجھ سے سب سے پہلے ملے گی. پھر آپ نے آپ کو جنت کی عورتوں کی سردار بھی کہا. حضرت فاطمہ رضی اللہ عنہ کے کردار پہ جتنے جملے اور جتنے لفظ بھی میں بولوں گی اس کے بعد بھی میں یہی کہوں گی کہ حق تو یہ ہے کہ حق ادا نہ ہوا. تو آج کا یہ پارہ ہمارا حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کی نظر ہے کہ جنہوں نے تھوڑے میں کمی بیشی میں گزارا کر کے اپنے شوہر حضرت علی کو, جو بالکل سفید پوشی کی زندگی بسر کرتے تھے, کیسے اکاموڈیٹ کیا تھا. اور حضرت فاطمہ نے کبھی شکوہ نہیں کیا, کبھی گلہ نہیں کیا. حضرت فاطمہ کو اللہ تعالیٰ نے جو خوبیاں عطا فرمائی تھیں ان خوبیوں میں بہت کچھ تو نبی کی تربیت کا اثر تھا. آپ دیکھیے کہ ایک ہی خاتون جس کا نسب اتنا خوبصورت ہو, ایک طرف سے باپ نبی اور نانا کون ہے سوچئے, اور نبی صلی اللہ علیہ وسلم کی پہلی بیوی خدیجہ رضی اللہ تعالیٰ عنہ ان کی بیٹی, یعنی خون کا اثر تو جاتا ہے نا. ایک ایک طرف سے آپ کا نسب اور آپ کی تربیت اللہ نے بہترین حالات اور ماحول میں کرائی تھی, لیکن فطری طور پہ بھی بہت شرم و حیا والی تھی. ایک موقع پہ اپنی ایک دوست کو بلا کر کہتی ہیں کہ میں ایک بات سوچتی ہوں تو میں بہت دکھی ہوتی ہوں کہ مرنے کے بعد جو فوت ہو چکا ہوتا ہے اس کے اوپر چادر ڈال دیتے ہیں, جس کی وجہ سے اس کے حد و حال نظر آنے لگتے ہیں, پتہ چل جاتا ہے کہ یہ عورت کی میت ہے کہ مرد کی. تو جن کی دوست تھی اس نے کہا کہ میں حبشہ گئی تھی تو میں نے وہاں ایک عجیب چیز دیکھی, اور وہ کیا ہے کہ وہ مرنے والے کی چارپائی کے ارد گرد پہلے چھڑیاں لگاتے ہیں, یعنی 4 sticks, اور اس کے بعد اس کے اوپر چادر ڈال دیتے ہیں, تو پتہ نہیں چلتا کہ اندر عورت ہے کہ مرد ہے. کہنے لگی میں تجھے وصیت کرتی ہوں کہ جب میں مروں گی تو تم نے میرے ساتھ ایسا ہی کرنا ہے, اور میرا جنازہ رات کو اٹھانا کہ کہیں دن میں کوئی مجھے کوئی دیکھ نہ پائے, اور کہا کہ مطلب میرے غسل میں تم اور میرے شوہر حضرت علی کے سوا کوئی نہ شامل ہو. بحیا خاتون تھی, روایتیں تو بہت ساری معروف ہیں, لیکن آج ہم اس فاطمہ کا نام تو لیتے ہیں, ہم ان کے نام پر بہت کچھ کہتے اور سنتے تو ہیں, لیکن کیا آج کی عورت واقعی فاطمہ رضی اللہ عنہ کی طرح ایک خاندانی عورت ہے؟ خاندانی عورت پہچانی جاتی ہے. اللہ کے نبی کی بیٹی ہونا یہ ان کے اعلیٰ خاندانی ہونے کا ایک اظہار تھا. پھر قریش سے تھیں, پھر اللہ سبحانہ تعالیٰ نے ان کو بہترین طریقے سے چنا. ان کے بارے میں کچھ اشعار ہیں جو اگر آپ دیکھیں تو مختلف لوگوں نے ان کے بارے میں جو مختلف باتیں کی تھی, تو اس میں سے کچھ اشعار فارسی کے ہیں جس کا خلاصہ بتا دیتی ہوں کہ حضرت مریم کی ایک عظمت ہے, اور وہ کیا کہ وہ عیسیٰ علیہ السلام جیسے اولو العزم نبی کی والدہ ہیں, سب جانتے ہیں, یعنی ان کا تعلق عصمت کے مقام پر فائز صرف ایک ہستی سے ہے, مگر فاطمہ کی شان تو دیکھیے کہ ان کو یہ شرف 3 طرح سے حاصل ہوا ہے. علامہ اقبال کے اشعار ہیں, دیکھیے ذرا آپ بھی. یعنی کہتے ہیں کہ حضرت مریم کی بھی بڑی شان ہے, پر وہ تو ایک نبی کی ماں ہے, اور اس کے برعکس اگر آپ دیکھیں تو حضرت فاطمہ کے ساتھ کیا ہے, کہتے ہیں نور چشم رحمت للعالمین, وہ رحمت للعالمین کی نور چشم ہے جو اگلے پچھلوں تمام کے امام ہیں, وہ رسول اللہ صلی اللہ علیہ وسلم جنہوں نے مردہ عالم کے اندر آ کر ایک روح پھونک دی, اس جہاں کے اندر ایک نئے اور تازہ آئین اور دین لے کر آئے, اور اس کے ذریعے بشریت کو زندہ کیا, یہ تو نبی مکرم ہی کی شان ہے. تو پہلی نسبت نبی صلی اللہ علیہ وسلم کے ساتھ جوڑتے ہیں, اور یہ سچ ہے باپ کا اثر ہوتا ہے, خون کا اثر بھی ہوتا ہے. وہ رحمت للعالمین کی نور چشم ہیں جو اگلے پچھلوں تمام کے انبیاء ہیں, وہ رسول اللہ صلی اللہ علیہ وسلم جنہوں نے مردہ عالم کے اندر ایک روح پھونک دی, اس جہاں کے اندر ایک نئے اور تازہ آئین اور دین لے کر آئے, اور اس کے ذریعے بشریت کو زندہ کیا, یہ تو نبی ہی کی شان ہے. تو کیا پتہ چلا کہ حضرت فاطمہ الزہرا اپنی مثال آپ تھی. اللہ تعالیٰ نے ان کو 2 صحابہ کی ماں حضرت حسن اور حسین جن کے نام ہے بنا دیا کہ جنہوں نے حق و باطل کے معرکے میں اپنی جان دینا گوارا کر لی لیکن پیچھے نہیں ہٹے۔ کربلا کا واقعہ اس کی بہترین مثال ہے۔ آج کی ماؤں کے لیے ایک پیغام ہے، اگر ماں فاطمہ جیسی ہو تو بیٹے حسن اور حسین ہوں گے، ماں اگر مریم جیسی پاک دامن ہوگی تو بیٹا عیسیٰ جیسا ضرور ہوگا۔ اصل بات ہے کہ ماں کیسی ہے۔ اللہ سبحانہ تعالیٰ نے جن کو چننا ہوتا ہے، جن سے وہ کام لینے ہوتے ہیں نا، ان کو بہترین طریقے سے اسباب بھی دیتا ہے اور فطری طور پہ ان کے اندر کچھ عزت بھی ہے۔ آپ دیکھیے کہ حضرت فاطمہ جو نبی کی بیٹی ہیں، بچپن سے جوانی تک نبی کے سائے رحمت میں رہتی ہیں، بہترین تربیت پا گئیں، اور جب شادی ہوئی تو شوہر کون سے ہوئے؟ جو اپنے سسر سے تربیت پا چکے ہیں۔ ہمارے کلچر میں عام طور پہ لڑکیاں ماں باپ کے گھر میں اچھی ہوتی ہیں، ماں باپ بہت پروٹیکٹڈ ماحول میں بچیوں کو پالتے ہیں، اور جب چھوٹی سی عمر میں ان کی شادی کرتے ہیں تو کبھی کبھی سسرال میں جا کر بچیاں بدل جاتی ہیں، کبھی شوہر اچھا نہیں ملتا، نیک بچی ہے لیکن شوہر کی نظریں پاک نہیں ہیں۔ حضرت فاطمہ وہ خوش قسمت ہیں، ایک طرف باپ کی تربیت اور ایک طرف شوہر کی۔ یہ آپ میں سے جس کو نیک شوہر ملے ہیں نا، وہ اس بات کو سمجھ سکتی ہیں۔ کتنی کمیاں تو آپ کے شوہر آپ کی دور کر دیتے ہیں اگر وہ اللہ سے جڑے ہوتے ہیں۔ اور پھر ماں ہو خدیجہ جیسی، کہ جو دکھ سکھ کی ساتھی تھی، تو دنیا کے کاموں میں بھی حضرت فاطمہ بہت ماہر تھیں۔ میں حضرت فاطمہ کی زندگی آپ کو اس لیے بھی زیادہ بتا رہی ہوں کہ آج ہماری بچیاں دنیا کی تربیت سے بھی گئیں، آج ہماری بہو بیٹیاں خاندانی ہونے کے باوجود ان کو خاندان بنانے نہیں آتے۔ یعنی آج کے پورے پارے میں ہم خاندان میکنگ کی بات کریں گے کہ کیسے حضرت فاطمہ، جن کو اللہ نے کئی القاب دلوا دیے مختلف لوگوں کے ذریعے، کہیں ان کو سیدۃ النساء، یعنی ان کے نام لکھیے ذرا، سیدۃ نساء العالمین کہا گیا، پھر اسی طرح ان کو سیدۃ نساء اہل الجنہ کہا گیا، اور اللہ کے نبی نے ان کے بارے میں فرمایا تھا کہ فاطمہ تو بدعۃ منی، بدع کہتے گوشت کا ٹکڑا، فلیش، فاطمہ میرے جگر کا ٹکڑا ہے، فمن اغضبها فقد اغضبنی، جس نے ان کو ناراض کیا انہوں نے مجھے ناراض کیا۔ اور حقیقت یہ ہے کہ یہ فاطمہ کی اطاعت اور فرما برداری تھی کہ انہوں نے اللہ تعالیٰ کے اس کے حق کے مطابق مانا بھی اور جانا بھی، اپنے باپ کے مقام کو بھی پہچانا، کبھی حکم عدولی نہیں کی۔ بچیاں ماں باپ کے ساتھ کئی لاڈ کر لیتی ہیں، کبھی کبھی کیا کچھ نہیں ہو جاتا۔ حضرت فاطمہ نے بچپن سے جوانی میں کبھی اپنے ماں باپ کو نہیں ستایا کہ مجھے یہ کرنا ہے، مجھے ادھر جانا ہے، مجھے سلیپ اوور پہ جانے دیں، اور میری تو پارٹی ہے، اور مجھے تو ٹرپ کے ساتھ جانا ہے۔ جو دیا لے لیا، جو پہنایا وہ پہن لیا، کبھی ضد نہیں کی یہ پہنوں گی کر وہ نہیں پہنوں گی۔ اللہ کے نبی ذرا سی غلطی ان کی کوئی دیکھتے تو ان کو فوراً ٹوک دیتے تھے، حالانکہ بڑی لاٹلی تھی۔ ایک موقع پہ حضرت فاطمہ نے کوئی اسی طرح کی بچیوں والی 19-20 کی تو اللہ کے نبی نے فرمایا کہ اتق اللہ یا فاطمہ، اے فاطمہ اللہ سے ڈرو، ادی فریدت ربک، اپنے رب کے جو فرائض ہیں ان کو ادا کرتی رہو، اس کے بعد دوبارہ نہیں کہنا پڑا باپ کو۔ اچھی بیٹیوں کے لیے اس میں نصیحت ہے، لیکن اچھی بیٹیوں کے بس وقت کہاں ہے اچھی باتیں سننے کا؟ وہ تو اس وقت بھی نہ جانے کس دنیا کی درسگاہ میں بیٹھی، یا کس شاپنگ مال میں بیٹھی، یا کس پارلر میں بیٹھی اپنے ظاہری حسن کو چمکا رہی ہوں گی۔ بچوں کی طرح حضرت فاطمہ کی زبان پہ ایک دفعہ سلینگ سا ورڈ آ گیا، وہ ورڈ نہیں بولنا چاہتی۔ اللہ کے نبی نے فرمایا یا فاطمہ تو اے ملی اے ملی اے ملی، اے فاطمہ اچھے کام کر، اچھے کام کر، اسے عمل لکھیے۔ ماں باپ کا فرض ہے کہ بچوں کو روکے۔ یہ جو آج نیا ہی کوئی اصول نکل آیا نا، بچوں کو روکو نہیں ٹوکو نہیں، یہ سائیکلوجیکلی ویک ہو جائیں گے، یہ کمزور ہوں گے، کانفیڈنٹ نہیں ہوں گے، غلط ہے۔ آپ بچوں کو سر پہ چڑھانے کے بعد پھر کیا کریں گے، یہ ہم سب جانتے ہیں۔ بعض لوگ کہتے ہیں کہ اللہ کے نبی کو صرف فاطمہ سے محبت تھی بچوں میں، غلط ہے۔ آپ کو سب سے محبت تھی، بلکہ آپ کی ربیبہ جو حضرت خدیجہ کے پہلے خاوند سے بیٹیاں تھیں، ان سے بھی اللہ کے نبی بہت محبت کرتے تھے۔ ہاں لیکن فاطمہ سے محبت زیادہ تھی۔ ازواج بہت سی تھی لیکن عائشہ سے محبت فطری تھی۔ اسی طرح حضرت فاطمہ سے نبی صلی اللہ علیہ وسلم کی محبت، اس میں کوئی شک نہیں ہے۔ آپ سفر پہ جاتے تو سب سے آخر میں فاطمہ کو ملتے، اور جب واپس آتے تو سب سے پہلے ان کو ملتے، تاکہ آخر تک اس کا لمس محسوس کر سکے۔ اور جب وہ فارغ ہو گئیں ہر چیز سے تو پھر ان کو ان کے گھر میں ڈال دیا۔ اور اگر فاطمہ کی شادی سن لیں، ابھی آیتیں آنے لگی ہیں نکاح کی، ابھی سمجھ لیجئے، اتنی لاڈلی، ساری دنیا کی عورتوں کی سردار، جنت کی عورتوں کی سردار، اور وہ عورت کے جس کے نام اگر آپ جمع کر لیں تو آپ کی ڈکشنری ختم ہو جائے، کہ فاطمہ کے اتنے نام تھے، جی خوبیوں کے ساتھ بھرے ہوئے ان کے نام تھے، ان کو اللہ تعالیٰ نے اگر اچھا نصب دیا تھا تو اس کے ساتھ ان کو اچھی عادات بھی دی تھی، کہنے والوں نے حضرت فاطمہ کے 8-10 لقب دیے ہیں، میں صرف جلدی سے بول دیتی ہوں تاکہ آپ بھی اپنے دل میں محسوس کیجئے اس محبت کو جو میں اپنے دل میں ایک فطری طور پہ حضرت فاطمہ سے محسوس کرتی ہوں۔ آپ دیکھیں ہم سب امتیاں ہیں نا ہم، اور نبی صلی اللہ علیہ وسلم سے ہمیں اپنے باپ والی محبت محسوس ہوتی ہے نا، تو کیا پھر اس محبت کے بعد ہمارے دل میں فاطمہ کے ساتھ اپنی بہن علی محبت نہیں آتی؟ سوال کیجئے، اپنا محاسبہ کیجئے، کیا مجھے کبھی اپنی بہنیں یاد آتے آتے فاطمہ بھی یاد آئیں؟ اور کیا کبھی میں نے اپنی بہنوں کے رنگ روپ اور ان کے کپڑے لتے اور ان کی چیزوں کو کاپی کرتے ہوئے دیکھا یا سوچا کہ فاطمہ بھی دیکھو ذرا وہ کیا پہنتی تھی؟ لوگ کہتے ہیں کہ آسمان نے فاطمہ کے بال نہیں دیکھے، کھلے آسمان کے نیچے کبھی دوپٹے کے بغیر نہیں جاتی تھی، اپنے جسم پہ اوڑھنی کو ایسے اوڑھتی تھی کہ جسم کا کوئی حد و خال دکھے نہ۔ آج میں اور آپ کیسے حضرت فاطمہ کی محبت کے نعرے لگائیں؟ ہم کیسے ان کے گن گائیں؟ خاندانی عورتیں ایسی نہیں ہوتی کہ باہر چلتے پھرتے ہر ایک ان کو دیکھے، مرد بھی دیکھیں، ڈرائیور بھی دیکھیں، مالی بابے بھی دیکھیں، اور اللہ کی بنا گرمیوں میں پتلی اور اجلی ٹانگیں بھی دیکھیں اور چپکے ہوئے پجامے بھی دیکھیں، فاطمہ پہن سکتی تھی؟ آج سوال کیجئے خود سے، کیا فاطمہ رضی اللہ عنہا اس حال علیہ میں دکھ سکتی تھی جس میں آج کی بچی اور ماں اور عورت ہے؟ کیسے اللہ نے ان کو فطری طور پہ حیات دی تھی؟ اور نوٹ کرنا چاہے تو کر لیں کہ اللہ کے نبی کی نبوت کے دوسرے سال جو پیدا ہوئی تھی، جس وقت عمر مبارک 41 ایئرز کی تھی، حضرت خدیجہ کی یہ بیٹی تھی۔ فاطمہ لفظ کیا ہے؟ فتم سے، فتم کہتے ہیں باز رکھنا، تو فاطمہ لفظ کی وجہ تسمیہ نمبر ایک، باز رہنے والی، کس سے؟ دنیا کی محبت سے پاک، عیش و عشرت کو کبھی قریب نہ آنے دیا، برائیوں اور عیبوں کو جہاں تک ہو سکا نزدیک نہ آنے دیا، اور اطاعت رب اور پیروی رسول کی خاطر خود کو دنیاوی راحت سے، تن آسانی سے اور عیش و عشرت سے باز رکھا۔ تنگی اور تکلیف کو ہنسی خوشی برداشت کرنے والی فاطمہ، لہو و لائب کو اپنے سے دور رکھنے والی فاطمہ، اللہ کے دین کو اپناتے ہوئے ہر اس چیز سے پیچھے ہو گئیں کہ جو اللہ کو ناراض کر دے، کیوں نہ رضی اللہ عنہا ہو؟ دیکھیں صحابہ کو کہتے ہیں رضی اللہ عنہ، ہو جو گرامر تھوڑی سی جانتے ہیں، ہو کی ضمیر مذکر کے لیے، اور عورت کے لیے ہا، ہو ہا ہما ہم ہمنا ہیا حتا۔ تو جب آج بار بار میں بولوں گی تو نوٹ کیجئے گا، رضی اللہ عنہا۔ بہت سارے لوگ یہ مغالطہ کرتے ہیں، اسی لیے بتا رہی ہوں۔ تو حضرت فاطمہ کی کنیتیں اور ان کے القابات میں ایک زہرہ، چہرہ مبارک بہت سفید اور چمکدار تھا، حسین تھی، اس لیے لوگ ان کو زہرہ کہتے تھے۔ پھر ان کا ایک اور نام ہے زکیہ یا زاکیہ، بہت نیک تھی۔ زکی کہتے ہیں جینیس کو، انگلش میں جینیس، بہت عقل مند۔ حضرت فاطمہ پاک سیرت تھی، اس لیے ان کو زاکیہ کہتے تھے۔ پھر ان کا ایک نام ہے راضیہ، جس کو آپ رضیہ کہتے ہیں نا، وہ راضیہ، دعات سے پڑھیں گے تو راضیہ، کیونکہ اللہ کے نبی صلی اللہ علیہ وسلم خود بھی اللہ سے راضی رہتے تھے، آپ کا لقب تھا، تو یہ راضی رہنے والی، یعنی آپ راضی ہیں تو آپ کی بیٹی راضیہ، مراد وہ عورت جو ہر حال میں اللہ سے خوش رہے۔ ذرا میں بھی تو اپنا محاسبہ کروں، آج تو مجھے آئینہ دیکھنا ہے، واللہ ہی آئینہ دیکھنا ہے، کیونکہ گھر بہت ٹوٹ رہے ہیں، آج گھروں میں بے چینی ہے، آج ماں باپ بیچارے اکیلے بیٹھے ہیں، بچے اکیلے ہیں، آج وہ بڑھاپے میں پانی پلانے والی مثالیں فٹ نہیں ہو رہی، آج وہ جو کہتے ہیں کہ ہائے اولاد نہ ہوئی تو بڑھاپے میں اکیلے بیٹھے رہیں گے، آج بھی اکیلے ہی بیٹھے ہیں، چھ بچے ہیں یا چار ہیں یا تین ہیں، وہ دعا بہار کی مانگی تو اتنے گل کھلے میرے آشیانے میں، یعنی ہم نے دعائیں جب مانگی نا اپنے بچوں کی کامیابیوں کی تو اتنے گل کھل گئے کہ کہیں جگہ نہ ملی میری آشیانے کو۔ آج وہ دولت دے سکتے ہیں آپ کو، ڈالرز بھر سے بھیج سکتے ہیں، پاؤنڈز بھیج سکتے ہیں، وہ آپ کو گوچی کا پرس بھیج سکتے ہیں، وہ آپ کو مارکس اینڈ اسپنسرز کے سویٹر بھیج دیں گے، لیکن ان کے پاس آپ کے لیے ٹائم نہیں ہے۔ پچھلے دنوں میں نے ایک قصہ سنایا تھا آپ کو، ایک عرب شخص نے جو خود بھی کروڑ پتی تھا، اپنے بیٹے پہ مقدمہ کیا کہ مجھے ہر ماہ کچھ چیز کچھ اپنے ہاتھ سے لا کر دے۔ تو جب انہوں نے پوچھا کہ آپ کی ڈیمانڈ کیا، تو انہوں نے کہنے لگا ایک ریال۔ تو وہ جو وزیر جو کچھ بھی تھے وہاں عدالت میں ہوتے ہیں وکلا اور جج، وہ حیران ہو گئے، کہنے لگے کہ آپ نے ایک ریال کے لیے مقدمہ کر دیا۔ وہ مقدمہ جیت گیا، तो बाद में उनसे किसी ने पूछा कि 1 रियाल आपने क्या करना था, कहा मुझे 1 रियाल नहीं चाहिए, इसी बहाने हर महीने एक दफ़ा आके अपने हाथ से मुझे देगा, मैं इसकी शक्ल तो देखूंगा। आज उम्मत मुस्लिमा का खानदान बिखर रहा है, मैं आपको दर्द के साथ कहूँगी, इसलिए कि अगर मेरे घर में सुकून नहीं है, मैं आपको सुकून कैसे दूंगी? अगर मेरे घर में मेरे बच्चों के साथ मेरे ताल्लुकात अच्छे नहीं, मेरे शौहर से अच्छे नहीं, तो मैं दुनिया को सुकून कैसे दूंगी? मैं इस वक्त पढ़ा सकती हूँ इतने सुकून से? आपके अंदर इत्मीनान होगा तो आप इत्मीनान देंगे, आपके अंदर बेचैनियाँ होंगी तो बेचैनियाँ देंगे। आज की माँ परेशान है माजरत के साथ, आज का बाप अकेला है, मुझे तरस आता है, रहम आता है उन माँ बाप पे, सारी ज़िंदगी बच्चों की दुनिया बनाते रहे और अब बच्चों की दुनिया तो बन गई पर वो बच्चे आपके पास नहीं रहे, बच्चे आज आंखों की ठंडक नहीं रहे। आज पूरे पारे में, बल्कि ख़ास तौर पे अभी शुरू में आ जाएगा, अभी आयतों के साथ आप समझ लेंगे इंशाल्लाह इसको, कि ख़ानदानी निज़ाम आज, बल्कि मैं अगर आपको साथ ही दे दूँ ना, तो आज के पारे में जो मेन थीम हम डिस्कस करने वाले हैं वो क्या है? ख़ानदानी निज़ाम। इस्लाम ख़ानदान के बारे में कितना सेंसिटिव है, क्योंकि ख़ानदान एक फैक्ट्री है, नस्लें प्रोड्यूस होती हैं। मेरी नज़र में घर की तारीफ क्या है? नस्लें पैदा करने वाला कारखाना। हमने एक सेमिनार किया था 2 दिन का आज से कई साल पहले, जिसमें निकाह ए टू जी उसका टॉपिक है, आज भी ऐप समेत और भी जगहों पे उसकी रिकॉर्डिंग मौजूद है। तो वहाँ के पहले जुमले शायद ये थे कि इस्लाम घर को बहुत अहम समझता है, क्यों? क्योंकि घर क्या है? फैक्ट्री है। या आपका घर एक फैक्ट्री है क्या? इधर बच्चे पैदा हो रहे हैं और बच्चे ही तो नस्ल है, यही तो उम्मत है। ख़ानदानी ज़िंदगी के असूल और ज़वाबित आज इस पूरे पारे में आपको देती रहूँगी, आयतें भी आएंगी वहाँ भी आप देखेंगे, लेकिन यहाँ तो हम हज़रत फ़ातिमा की सूरत में महसूस कर रहे हैं कि किस तरह बेटियाँ हों। आज की माओ को अपनी बेटियों की तरबियत पे तवज्जो देनी चाहिए और आज की जवान बेटियों को अपनी माओ को समझना चाहिए कि ये हमारी दुश्मन नहीं है, ये अगर हमें कोई अच्छी बुरी बात से टोकती हैं तो ये हमारे मुस्तकबिल के लिए फ़ायदा मंद है। फिर आप देखिए कि हज़रत फ़ातिमा का एक लकब बतूल भी है, बड़ा मशहूर है, कुरान में कहीं लफ्ज़ मौजूद है बतूल? वतबत्तलिलैहि तब्तीला, सूरत मुज़म्मिल में कटा होना। बतूल कहते हैं वो जिसका दुनिया से कोई ताल्लुक ही ना हो, कटी हुई। आज की बच्ची कहती है हर प्लेटफॉर्म पे मेरा नाम हो, हर जगह मुझे चिटचैट करनी है, मेरे सब्सक्राइबर, मेरे नाम के चैनल, मेरा सोशल मीडिया, मेरी टिकटॉक। वो हज़रत फ़ातिमा का सारा सोशल मीडिया कट ऑफ था। रब से जुड़ने के लिए कभी कभी इन चीज़ों से बेनियाज होना पड़ता है। आज हम सब से जुड़े हुए हैं और घर से नहीं जुड़े हुए। माँ नहीं अच्छी लगती, बाकी सारे अच्छे लगते हैं हमें, माफ़ कीजिए। और शादी के बाद वो सास बेचारी जो इतने लाड देकर इतने चाँव और अरमानों से हमें ब्याह के लाती है, बहू को एक आँख नहीं भाती। आज की बच्ची चाहती है कि माँ बेटे को पैदा करे और फौत हो जाए, खुशी होती है, मुबारक देती हैं उस लड़की को औरतें और दूसरी जिसकी सास ना हो। कभी अपने लाड़ खुद करने पड़े और जो माँ ने आपकी बरी बनाई और जो कुछ किया उसको देखिए तो समझे। और ये जो हैंडसम शौहर आपके साथ फिर रहे हैं ये किसके हैं? अगर आपकी सास अपने बेटे को अच्छे अदब अखलाक ना सिखाती तो आज आपका शौहर इतना बादब ना होता, वो आपको गाली भी दे देता, बदतमीज़ी भी करता, हाथ भी उठाता। ये उस माँ ने उसको रोक टोक किया है, वो फजर पे उठ के उसको कुरान सिखाती थी, पढ़ाती थी, उसने उसको हिफ्ज़ कराया। आप कैसे कहते हैं? ये सारी चीज़ें कैसी हैं, ये है वो है, लेकिन असल बात यह है कि किरदार बहुत बड़ी चीज़ है। फिर इस तरह इनको उम्मुल हसनैन भी कहते हैं, दो हसनों की माँ, यानी हज़रत हसन और हुसैन से नस्बत। इसी तरह इनको उम्मुल आयमा भी कहते हैं, यानी माओ की माँ। हकीकत यह है कि वो एक माँ ही थी, कितने मुख्तलिफ तरीक़ों से अल्लाह ने इनको रखा। फिर इसी तरह उम्मुल हाद, हिदायत पाए हुओं की माँ, और इससे मुराद भी आपकी औलाद के ही हिदायत की तरफ आना है। और इस तरह बहुत कुछ है, टाइम मेरे पास इतना नहीं होता, लेकिन सिर्फ मैं आपको फील कराने लगी हूँ कि आज की बेटी को रोल मॉडल लेडी डियाना नहीं, और बाहर की हीरोइनें नहीं, और गुलुकाराइन नहीं, और म्यूजिशंस नहीं, और उनको दुनिया के वो जो मॉडल बन बन कर अपनी चाल को जानवरों वाली चाल करके दिखाने वाली लड़कियां औरतें नहीं बनाई है। हम अपनी बेटियों के पाँव पे कुल्हाड़ियाँ मार रहे हैं, दो नस्लें और आने दीजिए, वैसे ही लड़कियों से शादियां ख़त्म हो जानी है, लड़कों की लड़कों से शादियां होंगी। माँ अपने बच्चे के मजहबी होने को किस क्राइटेरियन पे लेगी आपको पता है अगली नस्ल में? कि शुक्र है मेरे बेटे ने लड़की चूज़ की है, लड़का नहीं चूज़ किया। आज जिस दौर में हम आ गए हैं, पीछे आपने सूरह निसा में टॉपिक सुन भी लिया कल, लेस्बियंस और होमोस, और आज एलजीबीटी ने जो दुनिया में अंधेर मचाया हुआ है, कभी हम जैसों से तो पूछिए, क्या खूबसूरत थी वो कौसो कज़ा के रंग और क्या खूबसूरत थे वो रेनबो कलर्स। आज वो सर उठाने को दिल नहीं करता, शर्मिंदगी से बंदा डूब मरता है जब आपको चारों तरफ वो झंडे दिखते हैं, आसमान पे रेनबो आ जाए तो वो कहते हैं देखा गॉड भी हमें प्रूव कर रहा है कि ये बहुत अच्छा स्लोगन है। पूरे यूरोप में मैं अपनी आंखों से देख के आई हूँ, क्या आपके 14 अगस्त पे झंडे लगते होंगे बच्चों के स्कूलों में, बाहर ने आके बोलते हैं कोई डे केयर्स को, वो बच्चों को रंग बिरंगे झंडे दिखाकर कहते हैं। एक माँ पता नहीं कहाँ से बच्चे की एक अम्ब्रेला खरीद लाई, उसको पता भी नहीं था आप जैसों में से बहुत सारों की तरह, और शौहर आया देखा गुस्से में, कह रहे ये क्या खरीद के लाई हैं आप, कहा क्या हुआ, वो समझी शायद कोई तस्वीरें हैं इसमें क्या है, कहेंगे आपको नहीं पता आप क्या खरीद के लाई हैं, ये स्लोगन है आपके बच्चों के टिफिन बॉक्सेस पे, पेंसिल रबड़ पे, पेनों पे, वो बड़ी बड़ी रेनबोज लगा के दिखा रहे हैं कि मेरा जिस्म मेरी मर्जी, मैं लड़की बनूं, मैं लड़का बनूं, मैं औरत बनूं, मैं जानवर बनूं। अब तो ये कानून पास हो गया कि बच्चे को आप मना नहीं कर सकते, ही शी का कॉन्सेप्ट ख़त्म, ये ब्लू पिंक बैलून सब ख़त्म, ये ओल्ड डेटेड है, आप अपना रखा करें बच्चों की सालगिरहों पर। अब उन्होंने लड़की लड़के का जेंडर ख़त्म कर दिया है, पहले एक लड़का एक लड़की बिठाते थे बच्चों के स्कूलों में, अब लड़के लड़के और उनको प्रमोट करते हैं, और लड़कियां लड़कियां, बच्चा बड़ा होकर डिसाइड करेगा कि एम आई बॉय और गर्ल, उससे पूछते हैं बताओ तुम्हें क्या इंक्लिनेशन आती है। आपका शौहर 5 बच्चों का बाप है, जाके नादरा के ऑफिस में कह देता है कि आई फील समथिंग इनसाइड कि आई एम फेमिनिन, वो अपनी सेक्स चेंज करके आएगा, फिर आपकी मर्जी है उसके साथ रहना चाहें रहें, नहीं तो वैसे भी रहना चाहें तो इट्स ओके नो प्रॉब्लम, कोई बाई फ्ला है तो कोई वन ने, क्या क्या कहानियाँ सुने और सुनाएं। आज दुनिया जिस तरीके से ख़ानदानी निज़ाम से पीछे जा रही है, हमारे सोने के दिन तो नहीं है ये हमारे लंबी लंबी इफ्तारियाँ और लैविश डिनर खाने के दिन नहीं है, ये तो रात दिन भी थोड़ा है। इस वक्त अगर कुरान की इस दावत में आप हिस्सेदार बन जाते हैं और ये आवाज़ आपकी वजह से कहीं पहुँच जाती है, कल शायद उजर बच जाएगा, जैसे हज़रत इब्राहिम के लिए जो आग जलाई गई थी तो एक बुलबुल ने, एक चिड़िया ने, एक चूँच में पानी डालकर उस आग को बुझाना चाहा, तो किसी ने उसका मजाक उड़ाया होगा कि इतनी बड़ी आग और तेरी इस चूँच भरे पानी से क्या होगा, तो कहने लगी मुझे क्या लगे, मुझे तो बस इतना पता है कि क़यामत के दिन मेरा नाम इब्राहिम के लिए आग बुझाने वालों में होगा, लगाने वालों में नहीं। मैं अपने बारे में भी यही कहूँगी, नकार खाने में तोती की आवाज़ कौन सुनेगा, ये तो आप जैसे मोहब्बत करने वाले सुनते और आगे सुनवा देते हैं ना, लेकिन कोई चेंज ना आए, लेकिन कल क़यामत के दिन हम खड़े होंगे उस हक में कि अल्लाह हमने फ़ातिमा को रोल मॉडल बनाने की कोशिशें की थी रदी अल्लाह अन्हा, अल्लाह ताला उनसे राज़ी और बेहतरीन तरीके से हो। फिर इसी तरह इनका एक नाम है करीमतु तरफ़ैन, दोनों तरफ से करीमा, करीमा तो आप समझती हैं करम से, आला नसब यानी दोनों तरफ से आपका नसब बहुत खूबसूरत है, यानी बाप की तरफ से भी और माँ की तरफ से भी, तो गोया कि आप कह लीजिए कि फ़ातिमा रज़ी अल्लाह ताला अन्हा बड़ी ख़ानदानी खातून थी और अल्लाह ताला ने इनको आपके मेरे लिए रोल मॉडल बनाया। आजकल की लड़कियों वाले रंग ढंग नहीं थे इल्ला माशाल्लाह, जो आज भी अच्छी हैं वो आज भी फ़ातिमा की बहनें हैं, अल्लाह करे कि हम अपनी बेटियों और नवासियों और पोतियों और उनके बच्चों की तरबियत हज़रत फ़ातिमा की तरह कर सकें, अच्छे नाम भी रखें, अपनी बेटियों के नाम फ़ातिमा रखिए और फिर उनको फ़ातिमा की कहानियाँ सुनाएं, देखिएगा 8-9 साल के होने तक उनके दिल में रच बस चुकी होंगी कि फ़ातिमा क्या पहनती थी, फ़ातिमा को क्या अच्छा लगता था, वो क्या करना चाहती थी, वो क्या करेंगी, और इतनी मेहनती, शौहर सफ़ेद पोश थे, हज़रत अली के पास पैसे ज़्यादा नहीं थे, आपको पता है कि इन्होंने अपनी शादी के लिए एक ऊँट ख़रीदा हुआ था कि उसको बेच कर वलीमा करूँगा, हज़रत हमज़ा ने उसको भी शराब के नशे में काट के गरीबों में बांट दिया, तब शराब हराम नहीं हुई थी और उसके बाद ही फिर अगला हुक्म भी आ गया था, तो अल्लाह के नबी ने हज़रत अली की मदद की थी क्योंकि आप उनके कफ़ील थे, आपने कुछ सामान जो थोड़ा बहुत जो आपको जहेज़ फ़ातिमी के नाम पे मिलता है ना, वो हज़रत अली की हेल्प की थी, क्योंकि इस्लाम में शादी का सारा खर्चा लड़का करता है, जो ले के आ रहा है अपने घर में, जिसका घर बस रहा है, जिसकी बीवी आ रही है, जिसकी नस्ल चलेगी, उसको कुर्सी मेज़ पलंग और ये कप प्लेटें ख़रीदनी है कि वो जिनके जिगर का टुकड़ा आप लेकर आ रहे हैं और साथ जहेज़ की लिस्टें लेके आ रहे हैं। फ़ातिमा का जहेज़ नहीं था, वो हज़रत अली का पैसा था, अल्लाह के नबी ने उनको एक किस्म की हेल्प की थी, और फिर वही बात थी कि हज़रत फ़ातिमा वो ख़ातून थी कि जब हाथ में छाले पड़ गए नबी के पास आ गई, पहले शौहर को भेजा, ज़रा सोचिए आज की बेबाक बेटियाँ, आपने मेरे लिए किया ही क्या है, मैं तो आपको अच्छी नहीं लगती, आपके साथ भी ऐसे होगा, तौबा कीजिए, आज माफ़ी मांगिए जाकर अपनी माँ से, अगर आपने अपनी माँ के बारे में कोई ऐसी बात कही, सोची या सुनी है। लेकिन हकीकत यह है कि हज़रत फातिमा के हाथों में छाले पड़ते थे, कहने लगी जाइए ना, आजकल तो माले गनीमत में ग़ुलाम आने लगे, मेरे बाप से कहिए कि मुझे भी एक ग़ुलाम ला दें। हज़रत अली गए, लेकिन कितनी झिझक वाला दामाद था, आज का दामाद नहीं था कि जो गुर्राए कि आपको नहीं पता मैं क्या कर सकता हूँ, धाड़ने वाला नहीं था, रोब जमाने वाला नहीं था, माँ बाप बेचारे बेटी दे के मुजरिम नहीं बन गए थे कि अब दामाद साहब आ रहे हैं तो 10 खाने बनाओ नहीं तो मूड ख़राब हो जाएगा, लाडो की घड़ी से नीचे तो इनको खुश नहीं करना, गाड़ी भी दे दें चलो बेटी को खुश रखेंगे, नहीं, बड़े बाद बड़े दबे हुए थे, बैठ कर उठ के वापस आ गए, था क्या हुआ, कहने के मुझे शर्म आ गई, यानी सुसर से कुछ मांगते हुए शर्म आई, आज है इसकी लिस्टें भेजते हैं कि ज़रा ये ब्रांड की चीज़ें भेजिएगा हमें, मर्द की बेगैरती है ये, कवामियत के ख़िलाफ़ है, इस बारे में आप पढ़ेंगे, एक ख़ानदान बनता है जब मर्द कवाम हो और औरत फसालेहातुन कानितातुन, औरतों को बेटियों को सालेहा बनाइए, कानिता बनाइए, बाइस्मत हों और मर्दों के अंदर बड़ापन लाइए। आज आम बात है, कहते हैं लड़कियाँ बड़ी होशियार हैं, लड़के सीधे, ये आप भी कहेंगी अगर आपके साथ कुछ अजम सानिया हो चुका है, तो बहरहाल तरबियत के रंग ठीक करने की ज़रूरत है। तो हज़रत फ़ातिमा ने जब अल्लाह के नबी से कहा तो आपने कहा कि फ़ातिमा आओ मैं तुम्हें कुछ बताता हूँ, आप इनको तस्बीहात फ़ातिमे के नाम पे जानते हैं, लेकिन हज़रत फ़ातिमा जब गई अल्लाह के नबी के पास और आपने उनको कहा कि फ़ातिमा आप ऐसा करो कि जब रात को बिस्तर पर लेटने लगो ना तो 33 बार सुबहान अल्लाह, 33 टाइम्स सुबहान अल्लाह, 33 टाइम्स अल्हम्दुलिल्लाह और 34 टाइम्स अल्लाह अकबर पढ़ लिया करो, ये तुम्हारे लिए लौंडी ग़ुलाम से बेहतर है, बुहारी की रिवायत है 5361। एक जुमला मेरी तरफ से लिख ले, गई थी ग़ुलाम या नौकर लेने, काम और बढ़ गया, बाप ने कहा जो ऐसे होते थे बाप, आजकल के बाप वो जाकर लड़ने नहीं लग जाते थे कि तुमने मेरी बेटी को क्या समझा, देखिए जिन्होंने घर बसाने होते हैं ना वो अपनी बेटियों की तरबियत इतनी खूबसूरत करते हैं कि बेटियों को जुरत ना हो आके अपने ससुराल की कोई बुराई बताने की, शर्म व हया और इस तरह की चीज़ें, आज भी आप देखिए कि जितना ज़्यादा हम अपनी बच्चियों को और बच्चों को कुरान और सुन्नत और ख़ास तौर पे अब सूरत निसा में कुछ हिस्सा आएगा अभी थोड़ी देर में, उसके मुताबिक पालेंगे तो घर बनेंगे। आज क्यों तलाक़ें बढ़ रही हैं, आपको पता है कि मुस्लिम तलाकों की रेशियो भी अब बाहर में नॉन मुस्लिमों के बराबर हो गई है, वजह पता क्या है, हुकूमत बहुत पेम्पर करती है, मिसाल है कराची की, यहाँ एक औरत अपने शौहर के घर में रहती है ना तो सारे काम भी करने पड़ते हैं, कभी गर्म सर सुननी भी पड़ती है, उसके बाद वो हो सकता है उसको 10,000 रुपये पॉकेट मनी देता होगा कि चलो घर के खर्चे के बगैर ये तुम 10,000 ले लो, जो करना इसका करना, गवर्नमेंट उसको 10,000 नहीं देती, वो 1 लाख रुपया देगी, कितनी अच्छी अच्छी घरों वाली औरतें अपने मर्दों से डिवोर्स फाइल करके जाती हैं क्राइसिस सेंटर में, उनको पूरा घर देती है हुकूमत, उनका खर्चा लगता है और इसके साथ ABCD, वो कहती हैं आज़ादी है, मौजें हैं, मस्ती है ना, किसी की बातें सुनो, और पूरे एक फुल पे जितनी भी होती है ना किसी मुल्क की, यानी उसका लाइवलीहुड के लिए वो उसको देते हैं और फिर धक्के भी खिलवाते हैं बाद में, आप अपने शौहर से ही बातें सुन लें ही अच्छी हैं, हुकूमत की सुनने के, जो घर वालों की नहीं सुनते ना उनको बाहर वालों की सुननी पड़ती है। तो बहरहाल हज़रत फातिमा हमारे सब के लिए एक रोल मॉडल है कि आज फिल्मों और ड्रामों और मीडिया को देख के हम अपनी बच्चियों को पैम्पर करने लगे, ख़ानदानी औरतें हमेशा अपनी फैमिली की औरतों से सीखती हैं, आपकी माँ ने कैसे घर चलाया, आपकी नानी कैसी थी, आपकी दादी कैसी हैं, आपकी फुफ्फो कैसी हैं, आपकी खाला कैसी, जाइए आपके लिए ये 5 किरदार काफ़ी हैं, आज की बच्चियों में अगर कोई मेरी बात सुने तो आपको ड्रामों से नहीं पूछना कि कैसे रहें, मुझे किसी ने कहा कि आपको पता है कि आजकल के ड्रामों का थीम क्या है, मैंने कहा मुझे तो नहीं पता, पहले ये सुना हुआ कि घरेलू ड्रामे होते थे, चलो ड्रामों से बहुत कुछ सिखा देते थे, आज ड्रामे में वो क्या बताते हैं कि लड़की घर से भागी और उसका फैसला दुरुस्त था, माँ बाप का गलत था, लड़के लड़की बच्चे बच्चियों को वो आपके सर पे सवार कर रहे हैं कि दे आर जीनियस और पेरेंट्स आर फोर्सिंग देम टू डू दिस एंड दिस, तो फिर साथ फैशन भी सीख लिया, साथ टखने खोलने वाले क्यूलॉट्स भी सीख लिए, साथ चिपके हुए पजामे भी सीख लिए, चलिए तो आपकी माँ, नानी, दादी की तरह फातिमा को ले। आज नियत कीजिए आप, जब भी मौका मिले, रमज़ान के बाद सही, नो हरी, लेकिन थिंग्स टू डू में लिख लीजिए कि मैंने फातिमा की तरह बनना है इंशाल्लाह। और उनकी लाइफ हिस्ट्री पढ़े, और इंशाल्लाह आपको कुछ बुक्स के नाम भी दे दिए जाएंगे, आप लोग उससे फ़ायदा उठाएं। और आप में से वो सिस्टर्स जो बड़ी हो चुकी 40, 50, 60s में, अपनी बेटियों और ख़ुद अपने ऊपर भी, इवन आज की माँ अगर अपने खाल उलिये को ठीक कर ले ना। अब देखिए, ये खाल उलिया वो जो मेरा आपका औरतों में होता है, इस वक्त भी हम नॉर्मल बैठे हैं ना, हम स्टैचूज हैं और ना हम बिल्कुल ही मुहमन्नकों की तरह बैठे हैं कि हम निकाब करके बैठ जाएं औरतों में। अब इसी खाल उलिये में उठ के आप बाहर गार्डन के रास्ते पे गेट पे जाएंगी क्या, और गली में से गुजरेंगी और ड्राइवर के साथ बैठेंगी? बस फिर ये फ़र्क है ना, इस्लाम आपको पहनने से रोकता, ना ओढ़ने से रोकता, ना कपड़े पहनने से, ना जेवर से, ना मेकअप से, ना ज्वेलरी से, लेकिन चीज़ों को आउट ऑफ प्लेस रखे। क्या आप अपना गोल्ड जाकर बाय शीशे के केस में रखेंगी? उसको तो आपने जाकर रखा अपने लॉकर्स में। आप अपनी स्टेटमेंट की कॉपियां बांटती हैं बाहर जाकर कर, देखो हमारे बैंक में इतना पैसा है, सिंपल सी बात है, लेकिन इसके बावजूद है ना। तो औरत छुपी हुई चीज़ है, औरत मर्द की खुशी का जरिया बने। आज कितनी औरतें जो अपने मर्दों की खुशी के लिए पहनती ओढ़ती हैं, आज कितनी औरतें हैं कि जो परियां बन के फिरती हैं ताकि उनके शौहर बाहर की दुनिया की परियां ना ढूंढते फिरें। आज दीन और दुनिया को हमने अजीबोगरीब रंगों में बांट के रख दिया। आप किसी एक कॉलेज में जाएं, इस ट्रिप में मैंने अल्लाह के हुक्म से कई कॉलेजेस और यूनिवर्सिटीज़ में जाकर बात की है, यकीन करें कि अक्सर तो बहुत ही अच्छी लगी चीज़ें मुझे, लेकिन जो कुछ चीज़ें थी वो नाकाबिले बर्दाश्त थी। मुझे अपनी आंखों पर यकीन नहीं आ रहा था कि ये मैं किसी पुराने ड्रामे की झलकियाँ देख रही हूँ। लड़कों की गोदों में सर रखी हुई लड़कियाँ बैठी हैं बागों में, आपके कॉलेजेस के बाहर सब चेन फूड है, कहते हैं ये डेटिंग सेंटर्स हैं। आज एक लड़का जब तक जेब में 5-10 हज़ार रुपये ना ले, वो लड़की से मोहब्बत भी नहीं कर सकता। और आपकी मेरी बेटियां वहाँ 20-20, 30-30, 40-40 लाख रुपए एक एक सेमेस्टर के दे के पढ़ती हैं, तो फिर उनको अपना सीधा सा वो कज़न कैसे पसंद आना है जिसको आपने उसके लिए चूज़ किया? घर टूट रहे हैं। बात इससे ज़्यादा तलख है जो आज आपको मेरी आवाज़ में आ रही होगी तलखी, लेकिन मैं कहती हूँ उम्मत मुस्लिमा, तुमने कुछ नहीं और करना, ना करो तबलीग, ना तुम अमर बिल मारूफ अनिल मुनकर करो, ना हथियार उठाओ, ना जिहाद करो, ना हज उमरे करो, घर तो ठीक करो। तुम्हें तो घर भी नहीं चलाना आता, माफ़ कीजिएगा मुझे, आज की बहू बेटी को घर नहीं चलाना आता। आज हम कहते हैं हमारे लिए क्या किया है, हज़रत फातिमा ने कभी नबी को जाके गिला नहीं किया था कि कैसे शख्स के पल्ले डाल दिया, देखे मेरे हाथों में छाले पड़ गए हैं, इसके घर में चक्कियाँ पीस पीस के। झगड़ा भी हो जाता था कभी तो अल्लाह के नबी आकर इनको कभी भी पैम्पर नहीं करते थे। यानी एक खूबसूरत घराना, दिल तो मेरा चाह रहा है कि मैं आपको पूरी कहानी सुनाऊं, लेकिन मेरे पास इससे ज़्यादा वक्त नहीं है कि मैं आपके साथ बात करूं। लेकिन आपने इंशाल्लाह आज के पूरे पारे में से पॉइंट्स लेते वक्त ये सोचना है कि अगर आज के दौर में फ़ातिमा आ जाए रदी अल्लाह अन्हा, एक कॉलेज का ट्रिप, एक शादी हॉल, एक पार्लर, और इसी तरह से राह चलती फिरती ख़वातीन को देख लें, इस मुल्क की, मैं वेस्ट की नहीं बात कर रही, मुस्लिम मुल्क की, तो क्या मान जाएंगी कि ये मेरी बहनें हैं, ये फातिमा की बहनें हैं, ये फातिमा की माएँ हैं, ये फातिमा की खालाएँ हैं? तो फिर आप मुझे बताइए कि अल्लाह को हम पे गुस्सा क्यों ना, इस मुल्क में कोई हक बनता है कि एक औरत विमेन लिप के नाम पर बैनर लेके फिर रही है कि मेरा जिसम मेरी मर्जी, जो मैं चाहूँ वो करूँ, और बच्चे पालो तुम और रखो तुम, और चादर और चार दीवारी उतार के फेंक दो, हमें औरत बनना नहीं आया। देखिए ये कुर्सी है, ये मेज़ है, दोनों की एक ख़ास ऊंचाई है ना, दोनों से फ़ायदा उठा रहे हैं आप इस कुर्सी को पकड़ के इस मेज़ के बराबर कर दीजिए, और फिर आप कहते हैं कि इसके बाद ये होगा तो वो होगा। आज की औरत मर्द बनना चाह रही है, पहले कहते थे औरत मज़लूम है, आप ज़रा सा थोड़ा सा दुनिया को एक वो बड़े स्पेक्ट्रम में डालकर देखें ना, लेंसेज में, आज का मर्द मज़लूम है, और कई जगह औरत पे इतना जुल्म हुआ है सिर्फ आज़ादी के नाम पे। एक औरत के 6-6 बच्चे हैं, शादी नहीं की, कोई काला है, कोई जापानीज़ नोज़ वाला है, तो कोई फलां तो फलां, अभी वो चूज़ कर रही है, कहती है अभी मुझे पसंद ही नहीं आया मर्द जिसे मैं शादी करूं। ये तोहफा मिला आज इंसानियत को फातिमा और उसके बाप की तालीमात को बुलाने का। अल्लाह ताला से दुआ कीजिए कि अल्लाह ताला हमारी आंखें खोले, और गुस्सा आता है तो बाप पे आता है। आज के बाप क्यों इतने बुद्धू बन गए, शौहर तो थे ही, मानते हैं भी शौहर तो बेवकूफ़ बनते ही हैं बीवियों के हाथों, आज का बाप क्यों बेटी के हाथों बेवकूफ़ बना हुआ है? उसको गैरत नहीं आती अपनी बेटी को देखकर। माँ क्यों ये कपड़े खरीद के लेके आती है और माँ बच्ची को क्यों नहीं बताती कि बेटा तेरी शादी होने वाली है, ठीक हो जा। शक्ल को सजाने के लिए तो औरतें पीछे रह गई, अब मर्दों से मेकअप करवाने निकलते हैं आप, हजारों नहीं लाखों में, सिक्स फिगर्स, सिर्फ एक जोड़ा। और किरदार अखलाक है कि आपकी बेटी शादी के अगले ही दिन परेशान दिखती है। और आप कहते हैं कि एक ऐसी मिसाल देती हूँ मैं अक्सर जगह पे, तलाके 2 माह में, 3 में, 1 साल, 1 साल में जब आप जाते हैं ना, जितनी शादियाँ हुई होती हैं अगले साल में उसमें से आधी से ज़्यादा को तलाक़ें हो चुकी होती हैं। और एक तलाक तो हुई थी बिल्कुल शादी वाले दिन, जब आखिर में केक काटने की रस्म बाहर बड़ी मशहूर है, हमने इंडिया की रस्में रखी, बाहर वालों ने वो फ्लावर गर्ल्स और केक काटने शुरू कर दिए, यहाँ भी शुरू हो गए होंगे, हो जाएंगे नहीं हुए तो। और जब केक काटते हुए जो लड़के की माँ थी, उसने मोहब्बत में केक का एक टुकड़ा निकाल कर बहू के मुंह में डालना चाहा, बहू रिजिस्ट करती, डाइटिंग पे होगी बेचारी। उसने जब रिजिस्ट किया ना, तो वो केक उसके कपड़ों पे गिर गया, तो येल करने लगी। भाई वो गरीब के तो 10-12 लाख रुपए ज़ाया हो गए ना, जो उसने उस दर स्टेज पे पहुंचने से पहले पे किए होंगे। उसने अपनी हुई भी नई सास को बुरा भला कहा कि आपने क्या कर दिया, और मुझे नहीं खाना, मुझे क्यों फोर्स कर रहे हैं। वो दूल्हा भी देख रहा था, वो वहाँ से आया माइक पकड़ के, उसने सारे हाजरीन के बीच में कहा कि मैं तुझे तलाक देता हूँ। जी ये वाक्य हुआ, जहाँ हुआ उनको मेरी बात सुनकर समझ आ रहा होगा। उसने कहा कि तू मेरी माँ की आज इतनी बात नहीं सुन सकी, कल तूने घर जाके क्या करना, शादी हॉल में तलाक हुई। और ये कोई एक कहानी नहीं है, जाइए तो सही, ज़रा थोड़े से मॉडर्न तो हों, थोड़े से ज़रा बाहर की दुनिया को झांक के तो देखिए कि इस वक्त ख़ानदान का इदारा उम्मत मुस्लिमा का कितना बिगड़ गया। दूसरों ने तो बनाया ही नहीं ख़ानदान, वो कहते हम अफोर्ड ही नहीं कर सकते। आप किसी गोरी गोरे से पूछिए शादी नहीं की, कहती है कैंट अफोर्ड, साथ रहते हैं, लिविंग टुगेदर है, 6-6 साल, 10-10 साल भी रहते हैं, शादी नहीं करते, क्यों? कहते हैं वी कैंट अफोर्ड। और दूसरी बात है कि बाद में हम एक दूसरे को बर्दाश्त नहीं कर सकते, दिल भर गया तो क्या करेंगे, ये हो गया तो क्या। बिल आखिर वेस्ट में उन्होंने वो कानून पास करा लिया अब, कि जो मियाँ बीवी के हक है ना, जैसे कोई मर जाए तो दूसरे को घर मिल जाता है, या डिवोर्स होगी तो फिर आधा आधा घर बंटता है, ऐसे बहुत से लॉज है। इन्होंने अब ये लड़की लड़के के बगैर शादी पे भी दे दी है, कहते लो अब और क्या करना है, व्हाट आई वांट एल्स। यानी ये मेरे साथ बातें होती हैं लोगों की जो मैं आपको जुमले उनके सुना रही हूँ। वो कहते क्या करना है, और शादी के बगैर जो आपको, एक बंदा कहते फ्री में आईफोन ले जाओ, तो आप समझदार है कि ना समझ है कि आप 3-4 लाख रुपया दे के आईफोन खरीदेंगे, बस ये हो रहा है। तो वही बात है कि गोल्डन केज है जिसमें आज की औरत को कैद किया जा रहा है। अल्लाह ताला से दुआ है हमारी इसलाह फरमा दे।